यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। नेपालमा थप 14 जनामा कोरोना संक्रमण पुष्टि। यो सँगै संक्रमित हुनेको संख्या 30 पुग्यो। सीमामा कडाई गर्न र घर जान हिँडेर बाटोमा अलपत्र परेका नागरिकलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी व्यवस्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। कोरोना संक्रमणको उच्च जोखिम रहेको सुदूरपश्चिम प्रदेशमा 34 जना एमडीएमएस अध्ययनरत चिकित्सकहरूलाई खटाउने सरकारको निर्णय। संकटका बेला निमुखा जनताको भर्थेक गर्न सरकारलाई कंग्रेस सभापति शेरबहादुर देउवाको सुझाव। र कोरोना भाइरसको अबको केन्द्रबिन्दु अफ्रिका हुन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी। विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 1,54,000 नाग्यो। समाचार अब विस्तारमा। नेपालमा कोरोना भाइरसको संक्रमण थप 14 जनामा एकै दिन देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले उदयपुरमा 12 र चितवनमा 2 जनामा परीक्षणका क्रममा संक्रमण देखिएको बताउनुभयो। नेपालमा एकै दिन यति धेरै संख्यामा संक्रमित भेटिएको पहिलो पटक हो। यसअघि छिटफुट रूपमा परीक्षणका क्रममा संक्रमित भेटिएका थिए। यो सँगै संक्रमितको संख्या 30 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा पहिलो पटक माघ 9 गते र दोस्रो पटक गत चैत 10 गते विदेशबाट आएका व्यक्तिमा संक्रमण देखिएको थियो। उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थप परीक्षणका लागि पठाइएपछि कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि गत मंगलबार काठमाण्डुको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्ने 2 जनामा संक्रमण देखिएको थियो। सहप्रवक्ता डाक्टर अधिकारीका अनुसार उदयपुरमा संक्रमण देखिएका सबै पुरूष रहेका र तिनीहरू नूरी मस्जिदमा रहेका थिए। यसैगरी चितवनमा आमा छोरालाई संक्रमण देखिएको उहाँले बताउनुभयो। 14 जना नयाँ संक्रमितका बारेमा थप अध्ययन भइरहेको र उनीहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको डाक्टर अधिकारीले बताउनुभयो। उहाँहरू दुवै बेलायतबाट गत चैतको पहिलो साता कतार एयरवेज हुँदै काठमाडौँ आउनुभएको थियो। द्रुत जाँच टेस्ट गर्ने क्रममा गत बुधबार आमालाई शंकास्पद देखिएपछि सँगै आएका 2 छोरालाई समेत भरतपुर अस्पतालको आइसोलेसन कक्षमा राखिएको थियो। उदयपुरको त्रियुगा नगरपालिका 3 भूलके स्थित मस्जिदमा भेटिएका कोरोना संक्रमित 12 जना भारतीय सहित 16 जनालाई उपचारका लागि कोशी अस्पताल कोविड उपचार केन्द्र विराटनगर लगिएको छ। 12 जना भारतीय सहित मस्जिदमा रहेका अन्य 4 नेपालीलाई पनि उपचारका लागि कोशी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति मन्त्री परिषदका सदस्य सहितको बैठकमा प्रधानमन्त्री ओलीले सीमा नाकामा थप कडाई गर्ने, घर जान चाहने र बाटोमा अलपत्र परेका नागरिकलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिनुभएको बैठकपछि परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा छिमेकी राष्ट्रहरूमा कोरोना भाइरसको संक्रमण फैलदै गए पनि नेपालमा फैलन नदी नियन्त्रणमा राख्ने काम सरकारले चालेको कदम प्रभावकारी रहेको विषयमा छलफल भएको थियो। बैठकमा कोरोना रोकथाम समितिले कोरोना फैलन नदिन प्रभावकारी रूपमा काम गरिरहेको र थप फैलन नदिन लकडाउनलाई अझै प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको मन्त्री गेवालीले जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले लामो समयको लकडाउनका कारण ठूलो संख्याका नागरिकहरू पैदलै हिँडेर गन्तव्य तय गरिरहेको अवस्थामा सरकारबाट निमुखा जनताको भर्थेक हुन नसकेको टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जाल ट्वीटर मार्फत सभापति देउवाले संकटका बेला निमुखा जनताको भर्थेक गर्न सरकारलाई सुझाव दिनुभयो। सभापति देउवाले काठमाण्डुमा श्रम गरिरहेका र लकडाउनका कारण अलपत्र परेका श्रमिकहरूलाई काठमाण्डुमै खाने बस्ने व्यवस्था गर्न तथा सुरक्षित अवस्थामा राख्न पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सभापति देउवाले लकडाउनका कारण काठमाण्डु लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढा नीलकण्ठमा बस्दैछ। अहिले केही बेरमा शुरू हुने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कार्यवाही र पार्टीका तर्फबाट गर्न सकिने योगदान लगायतका विषयमा छलफल हुने प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो। साथै लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने श्रमिक, डेरामा बसेका विद्यार्थी, आर्थिक रूपमा विपन्न समुदाय लगायतलाई परेको समस्या र सर्वसाधारणका लागि अत्यावश्यक सामग्रीको आपूर्तिमा देखिएको कठिनाई बारेमा समेत छलफल हुने बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर 24,253 जनामा कोरोना परीक्षण भएको जनाएको छ। घाँटीको स्वाब परीक्षण गर्ने पीसीआर विधिबाट 7,688 र रगत परीक्षण गर्ने छिटो विधिबाट 16,565 जनाको नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयमा हिजो आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले गएको 24 घण्टामा 4,822 जनाको नमूना परीक्षण गरिएको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर देवकोटाले सोलुखुम्बु र डोल्पा बाहेक सबै जिल्लामा छिटो विधिबाट परीक्षण भइरहेको जानकारी दिनुभयो। हाल देशभर 4,607 जना क्वारेन्टाइनमा रहेका र सम्भावित संक्रमित अर्थात रेड जोनमा रहेका 251 जनाको कन्ट्याक्ट ट्रेसिङ शुरू भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अनुसार यसअघि परीक्षणका लागि सबै प्रदेशमा 5,000 दरले ऱ्यापिड डायग्नोस्टिक टेस्ट किट पठाइएकोमा आवश्यकताका आधारमा थप 30,000 किट पठाइएको छ। कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडीएमएस अध्ययनरत 34 चिकित्सकलाई सुदूरपश्चिम प्रदेशमा खटाइएको छ। सुदूरपश्चिम प्रदेशमा भारतबाट धेरै मानिसहरू घर आएकाले परीक्षणको गति बढ़ाउन थप जनशक्ति आवश्यक परेकाले एक महिनाका लागि थप चिकित्सक पठाइएको हो। स्वास्थ्य मन्त्रालयले कतिपय स्थानमा संक्रमणको कारण देखाई आधारभूत स्वास्थ्य सेवा सुचारू नभएकोमा ध्यान आकर्षण भएको भन्दै कोरोना संक्रमितको उपचार हुने बाहेक अन्य अस्पताल तथा स्वास्थ्य संस्थाबाट नियमित सेवा प्रवाह गर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित खोप, सुरक्षित मातृत्व, नवजात शिशु उपचार, परिवार नियोजन, क्षयरोग, मलेरिया र एचआईभीको औषधि वितरण लगायतका आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गर्न आग्रह गर्नुभयो। सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण घर जान चाहने पैदल यात्रुलाई स्थानीय तहसँग समन्वय गरी पठाउन सरकारका नाममा हिजो अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय डाक्टर आनन्द मोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले गाउँ फर्कन भनेर हिँडेर बाटोमा अलपत्र परेका व्यक्तिलाई निशुल्क यातायात व्यवस्था गरी गन्तव्यमा पुर्याउन र शंकास्पदलाई क्वारेन्टाइनमा राख्न अन्तरिम आदेश जारी गरेको हो। आदेशमा काठमाडौँदेखि आफ्नो गाउँ फर्कन चाहनेलाई स्थानीय सँग समन्वय गरी पठाउन र त्यसको लगत राख्न समेत भनिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा 282 बमोजिम मन्त्री परिषदको सिफारिशमा पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेलाई जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव घिमिरेले हिजो विज्ञप्ति मार्फत राजदूत नियुक्तिबारे जानकारी दिनुभएको हो। राष्ट्रिय मानव अधिकार आयोगले लकडाउनको अवधिमा अति आवश्यक काम गर्ने चिकित्सकलाई कुटपिट गर्ने दोषीलाई कार्यवाही गर्न माग गरेको छ। आयोगका प्रवक्ता वेद प्रसाद भट्टराईले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तीमा घटनाका दोषी प्रहरीलाई कानून बमोजिम कार्यवाही गर्न, घाइतेको निशुल्क उपचार गर्न तथा सम्पूर्ण प्रहरीलाई संयमित भए कार्य गर्न आग्रह गरिएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रही कार्य गर्ने स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहारले जनस्वास्थ्यको हालको संकटको अवस्थामा उच्च मनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने भएकाले त्यस्तो कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चित गर्न समेत विज्ञप्तीमा माग गरिएको छ। लकडाउन उल्लंघन गरेको आरोपमा यही वैशाख 3 त्रिवी शिक्षण अस्पताल महाराजगंजका चिकित्सक डाक्टर शम्भु खनाल, डाक्टर तेज प्रकाश शाह र डाक्टर विकास शाहलाई आफ्नो काम सकेर घर फर्कने क्रममा प्रहरीले कुटपिट तथा दुर्व्यवहार गरेको थियो। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। निकै छोटो समयमा प्रयोग गरिसक्नुपर्ने कच्चा पदार्थमा आधारित झापाका चिया बगान तथा प्रशोधन कारखाना स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै संचालन गर्ने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारी उदय बहादुर राणाको अध्यक्षतामा बसेको सरकारवालाको बैठकले चिया बगान र प्रशोधन कारखानाको काम नियमित गर्ने निर्णय गरेको हो। वैशाख 7 हरियो पत्ती टिप्ने र प्रशोधन गर्ने लगायतका सबै काम हुने गरी बगान तथा प्रशोधन कारखाना संचालन गर्ने निर्णय भएको झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालले बताउनुभयो। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण र उपचार कोषमा हिजो एकै दिन 2,58,00,000 27,194 रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले हिजोसम्म 2,07,46,38,980 रूपियाँ संकलन भएको जानकारी दिनुभयो। कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले आफू खुशी राहत बाँड्न नपाउने निर्णय गरेको छ। प्रदेश सरकारको मन्त्री परिषद बैठकले कोरोना भाइरस प्रभावित जनतालाई राहत उपलब्ध गराउन चाहने व्यक्ति वा संघ संस्थाले सोझै समुदायमा पुगी राहत वितरण गर्न नपाउने निर्णय गरेको हो। आफू खुशी राहत बाँड्दा वास्तविक पीड़ितले नपाउने र कोरोनाको जोखिम बढ़ने अवस्थालाई मध्यनजर गर्दै राहत रकम वा सामग्री सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराई स्थानीय तहबाट मात्र वितरण गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो। नेपाल दूरसंचार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सुचारू राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ। लकडाउनको समयमा केही इन्टरनेट सेवा प्रदायकले समयमा महसूल भुक्तानी नगरेको कारण सेवा अवरूद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले एक सूचना जारी गर्दै निर्देशन दिएको हो। लकडाउनको अवधिमा इन्टरनेट सेवाको महसूल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा इन्टरनेट सेवा अवरूद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भन्दै प्राधिकरणले अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था मिलाउन पनि सूचित गरेको छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको इपी सेन्टर अब अफ्रिका हुन सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ। गत हप्तादेखि कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढ़ेपछि विश्व स्वास्थ्य संगठनले यस्तो चेतावनी दिएको हो। कोरोना भाइरसका कारण हालसम्म अफ्रिकामा करिब 1,000 मानिसको मृत्यु भइसकेको छ भने 18,000 भन्दा बढ़ी मानिस संक्रमित भएका छन्। अफ्रिकामा संक्रमितको संख्या युरोपको तुलनामा अति नै न्यून भए पनि अफ्रिकामा यस महामारीसँग जुझ्न पर्याप्त भेन्टिलेटर नभएको विश्व स्वास्थ्य संगठनले सचेत गराएको छ। यस्तै निकै प्रभावित अवस्थामा रहेको अमेरिकामा त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आर्थिक अवस्था गिर्न नदिन छिट्टै नै लकडाउन खुकुलो पार्ने बताउनु भएको छ। हाल कोरोनाको इपी सेन्टरका रूपमा रहेको अमेरिकामा संक्रमितको संख्या 7,09,000 नागिसकेको छ भने 37,154 जनाको ज्यान गइसकेको छ। कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या 1,54,000 नागिसकेको छ। विश्वमा 22,50,000 बढ़ी मानिस कोरोना संक्रमित भएका छन्। 5,71,577 जना भने निको भएका छन्। अमेरिका सबैभन्दा बढ़ी प्रभावित भएको छ। यस भाइरसका कारण इटालीमा 22,745, स्पेनमा 20,200, फ्रान्समा 17,681, बेलायतमा 14,576 जनाको मृत्यु भएको छ। यस्तै छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या 14,352 पुगेको छ भने यस भाइरसका कारण मृत्यु हुनेको संख्या 486 पुगेको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यदेखि आंशिक बदली भई पूर्व र मध्यसँगै पश्चिमी भागका केही स्थानहरूमा हावाहुरी चट्याङ र मेघगर्जन सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपालमा थप 14 जनामा कोरोना संक्रमण पुष्टि। यो सँगै संक्रमित हुनेको संख्या 30 पुग्यो। सीमामा कडाई गर्न र घर जान हिँडेर बाटोमा अलपत्र परेका नागरिकलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी व्यवस्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। कोरोना संक्रमणको उच्च जोखिम रहेको सुदूरपश्चिम प्रदेशमा 34 जना एमडीएमएस अध्ययनरत चिकित्सकहरूलाई खटाउने सरकारको निर्णय। संकटका बेला निमुखा जनताको भर्थेक गर्न सरकारलाई कंग्रेस सभापति शेरबहादुर देउवाको सुझाव। र कोरोना भाइरसको अबको केन्द्रबिन्दु अफ्रिका हुन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी। विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 1,54,000 नाग्यो। बिहान 9 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।